रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङ, प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानवाधिकारमा आधारित संरक्षण, सअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौ। माझी समुदाय नेपालका आदिवासी जनजाति मध्ये एक हो, जसको मुख्य परम्परागत पेसा नदीसँग सम्बन्धित डुङ्गा चलाउने, माछा मार्ने रहँदै आएको छ। उनीहरूमा कुलदेवता कोष देवताको पूजा विशेष धार्मिक सांस्कृतिक परम्परा हो, जसलाई सामान्यत कोशी पूजा, नदी पूजा वा कुल पूजा पनि भन्ने गरिन्छ। हरेक वर्ष माझी समुदायले विविध कार्यक्रम गरी मनाइने यो पर्व यस वर्ष पनि फागुन 19 गते विविध कार्यक्रमहरू गरी मनाइएको छ। आज हामी माझी समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व कोशी पूजा वा नदी पूजा, जैविक विविधता संरक्षणमा यस पर्वको भूमिका र महत्वबारे छलफल गर्नेछौ। कार्यक्रममा कोशी पर्व अर्थात् पूजाको बारेमा जानकारी दिनको लागि गरिएको कुराकानी र माझी अगुवाहरूको विचार पनि आजको कार्यक्रममा समावेश गर्नेछौ। कार्यक्रमको सुरुवातमा सुनौ कुराकानी। आज हामीसँग हुनुहुन्छ नेपाल माझी उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष चिनीमाया माझी।
अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
हजुर,
सबैभन्दा पहिला चाहिँ यो कोश पूजा भनेको के हो र यसको ऐतिहासिक महत्व चाहिँ के छ नि?
कोशी पूजा भनेको एउटा हामी माझी भाषामा चाहिँ लदी पूजा भन्छौँ। लदी भनेपछि पानीको पूजा अर्थात् घाटको पूजा। कोशी पूजा भन्ने बित्तिकै पानीसँग जोडिएको हुन्छ, त्यसै पनि थाहा हुन्छ। त्यस कारण यो चाहिँ माझीहरूको एकदम राष्ट्रिय पर्व हो। यो चाहिँ नेपालभरिको माझीहरूले यसलाई मनाउँछन्। नेपालमा मात्रै नभएर अब जस्तो नेपाल बाहिर पनि हुनुहुन्छ नि त, जस्तो चिन, दार्जिलिङ होइन, अमेरिका, थुप्रै ठाउँमा माझीहरू छन्, नेपाली माझीहरू, उहाँले पनि यसलाई चाहिँ आफ्नो पर्वको रूपमा मनाउँछन्। यसको ऐतिहासिक कुरा भन्नु पर्दाखेरि चाहिँ माझीको जन्मदेखि मृत्युसम्मको संस्कार हाम्रो चाहिँ नदीसँग, पानीसँग सम्बन्धित हुन्छ। मिरीको पार्टुनदेखि कस्तो भन्दाखेरि अब माझीले, माझीको परम्परागत पेसा भनेको माछा मार्ने, डुङ्गा चलाउने हो यो चाहिँ। अनि यसले गर्दाखेरि चाहिँ माझीहरूले वर्षभरि कोसीमा डुङ्गा चलाउँछन्, माछा मार्छन्, अनि वर्षको एकचोटि चाहिँ नदीलाई उहाँले चाहिँ पूजा गर्छन् एउटा पर्वको रूपमा। यो चाहिँ कहिलेदेखि गरिया, जब माझीको उत्पत्ति भयो, जब माझीको पेसा भयो, तबदेखि नै माझीहरूले यसलाई पर्वको रूपमा मनाउँदै आएको हो। यसको लिखित इतिहास छैन। यो चाहिँ पूजाको परम्परा चाहिँ पुस्तान्तरण हुँदै अहिलेसम्म आइराखेको छ। किन पूजा गर्छौँ भन्दाखेरि वर्षको एकचोटि चाहिँ नदीलाई चलाउनु हुँदैन, आराम दिनुपर्छ। अनि त्यति बेला चाहिँ हामी एउटा जलदेवीको रूपमा पनि पूजा गर्छौँ। अनि पूजा यसलाई घाट पूजा पनि भनिन्छ। यो विशेष गरी घाट घाटमा पूजा हुन्छ। तर अहिले के घाट भन्नाले फेरि अहिले यहाँ हाम्रो नेपाली चलनमा चाहिँ के हुन्छ भने घाट भन्न बित्तिकै लास जलाउने ठाउँलाई घाट भन्ने अर्थमा बुझ्छ। तर हाम्रो माझीको चाहिँ घाट भन्नेको चाहिँ डुङ्गा वारपार गर्ने ठाउँ, एउटा निश्चित ठाउँ हुन्छ कोसीमा, त्यो ठाउँलाई चाहिँ घाट भन्छ। पूजा गर्दा पनि विशेष त्यस ठाउँमा गरिने गरिन्थ्यो पहिला। अब अहिले चाहिँ ढुङ्गा चलाउने पेसा त लोप भइसक्यो होइन, अब पुलहरू बनिसक्यो। त्यसले गर्दाखेरि कोसीको आसपास, नदीको आसपास जहाँ हुन्छ त्यहाँ त्यही माझीहरूले उसलाई एउटा पर्वको रूपमा मान्छन्। त्यसै गरी यो लदी पूजा भनेको विशेष हाम्रो 3 दिन हुन्छ। लदी पूजा गर्ने गर्दाखेरि चाहिँ विशेष हाम्रो एउटा परम्परागत सार्वजनिक संस्था छ पहिलादेखि नै, त्यो चाहिँ मधेसावा भन्छौँ हामी त्यसलाई। त्यही मधेसावा मार्फत पूजा गर्ने प्रचलन छ। यसलाई 3 दिन चाहिँ हामीले लदीलाई, अघि मैले 1 दिन भने, 3 दिन चाहिँ लदीलाई विशेष गरी ढुङ्गा चार चलाउने त्यहाँ चाहिँ माछा मार्ने कामहरू गरिँदैन। यति चाहिँ नदीलाई नदीलाई आराम दिनुपर्छ, चलाउनु हुँदैन भन्ने हामी मान्यता राख्छौँ। यसरी चाहिँ हाम्रो परम्परागत रूपमा हाम्रो यो पर्वको रूपमा अहिलेसम्म चलिरहेको छ। र यसलाई यो नहराओस् भन्नको निमित्त हामीले नयाँ पुस्ताहरूलाई पनि यसको बारेमा चाहिँ एउटा सिकाउने बुझाउने कामहरू संस्थागत रूपमा देशैभरिका मानिस समुदायहरूमा यो गर्दै आइराखेका छौँ। र यस आजको दिनमा हामीले जस्तो अब लोसारमा राष्ट्रिय बिदा हुन्छ होइन, माघे सङ्क्रान्तिमा राष्ट्रिय बिदा हुन्छ, हामीले पनि यस पर्वको दिनमा चाहिँ राष्ट्रिय बिदाको माग गरेका थियौँ। तर त्यसो नभइकन बागमती प्रदेश सरकारले चाहिँ माघे समुदायलाई मात्रै बिदा भनेर राजपत्रमा यसलाई निकालेको पनि छ। तर आजको दिन बागमती प्रदेशभरिमा माघे समुदायलाई यो सार्वजनिक बिदा छ। तर स्थानीय तहमा जस्तो झापा, सुनसरी, सिन्धुली, रामेछाप जिल्लामा चाहिँ अब स्थानीय तहले पनि सबै समुदायलाई सार्वजनिक बिदा लिने गरेको छ। अब सबै ठाउँमा यो व्यापक रूपमा चाहिँ सार्वजनिक बिदा चाहिँ हामीले माग गरे अनुसार भएको छैन। हामी सरकारलाई, स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मलाई पनि हामीले यस विषयमा ध्यान आकर्षण गराइराखेका छौँ।
माझे समुदायको जीवन चाहिँ अब नदी र प्रकृतिसँग चाहिँ एकदमै नजिक छ होइन, र यो परम्परागत रूपमा चाहिँ जुन निश्चित समयमा चाहिँ अब माछा नमार्ने अथवा नदी सफा राख्ने जस्तो अभ्यास पनि यहाँहरूकोमा रहेछ है, र अहिले पछिल्लो समयमा चाहिँ यो जलवायु परिवर्तन र नदी दोहनले चाहिँ यो परम्परामा चाहिँ कस्तो असर पारेको छ नि?
यो चाहिँ एकदमै अब कस्तो भइरहेको छ भन्दाखेरि अब जलवायु परिवर्तनले हाम्रो जनजीवनमा एकदमै नकारात्मक प्रभाव परेको छ। नदी अब पानी पर्न छोडिसक्यो होइन, वन जङ्गलहरू नाश भइरहेछ, जसले गर्दा जलवायु परिवर्तन एकदम त्यो चाहिँ परिवर्तन हुँदाखेरि मानिस समुदायलाई मात्रै होइन, आम नेपालीको आम समुदायलाई नै यसले असर गरिरहेको छ। त्यसको निम्ति पनि एकमात्र समुदाय माझी समुदाय त्यो हो जसले नदीको संरक्षण गरिनुपर्छ भनेर हामीले यसरी पूजा गर्नु, हामीले यसरी वर्षमा 3 दिनसम्म हामीले नदीलाई चाहिँ एउटा पर्वको रूपमा मनाउनु, त्यो आफ्नो एउटा ठाउँ छ। तर अहिले यो जलवायु परिवर्तनसँगै नदीहरूमा पानीहरू सुक्दै गयो, मूलहरू सुक्दै गयो, त्यो मात्रै नभइकन जहाँ पानी छ, जहाँ चाहिँ अलि नदीको बहाव छ, त्यहाँ चाहिँ अब विकासीय योजनाहरू पुग्यो। अब विकास हुनु त राम्रो हो, तर माझी समुदायलाई त्यसले नकारात्मक असर पारिरहेको छ। अब भनौँ न, नदीमा चाहिँ हाइड्रोकार्बनहरूको प्रोजेक्ट जाँदाखेरि माझीहरू चाहिँ त्यहाँबाट विस्थापित भएको अवस्था छ। कति भइसकेका छन् अनि कति अब हुनेवाला छ, अब जस्तो रानीछापमा मरिन डाइभर्सन बहुद्धी परियोजनाले अब त्यहाँका माझी धेरै विस्थापित हुने अवस्था निश्चित छ केही वर्षमा। त्यो चाहिँ अब त्यहाँको जमिनहरू, माझीहरूको जमिनहरू सरकारले लिइसकेको छ। त्यसले गर्दाखेरि जलवायु परिवर्तनसँगै सरकारको विकासी योजनाले पनि माझीहरूलाई एकदमै प्रभावित पारिराखेको छ। आफ्नो पेसामा, आफ्नो धर्म होइन, भाषा, धर्म, संस्कार, संस्कृतिलाई यसले गहिरो प्रभाव पारेको छ। यसको निमित्त सरकारले माझी समुदायको निमित्त भनेर कुनै पनि योजना, आयोजना त्यस्तोहरू बनाएको, नीति नियम त्यस्तोहरू बनाएको पाइएको छैन। त्यसको लागि पनि हामी नेपाल माझी चाहन्छौँ, केन्द्र समिति लगायत आम हामी माझीहरूले चाहिँ हाम्रो संरक्षण गर्नुपर्छ हाम्रो चाडपर्वको संरक्षण गर्नुपर्छ, हाम्रो पहिचानको संरक्षण हुनुपर्छ भनेर हामीले आवाजहरू उठाइराखेका छौँ। तर अहिलेसम्म पनि यसो कुनै सुनवाई भएको छैन। यतिसम्म कि आज यत्रो पर्व भइरहँदाखेरि सरकारले एउटा कुनै पनि सरकारी स्थानीय त कसैले पनि एउटा शुभकामना मन्तव्य समय पनि दिएको हामीले अहिलेसम्म भेटेका छैनौँ।
जस्तो यो स्थानीय सरकारकै कुरा आयो, त्यस्तै गरेर अब यो माझी समुदायको उत्थानको लागि यहाँहरूले पनि काम गरिरहनु भएको छ होइन। जुन यो माझी समुदायको चाहिँ परम्परागत ज्ञान छ तपाईँहरूसँग, त्यो ज्ञानको समर्थन गर्नको लागि चाहिँ अब स्थानीय तह अथवा सङ्घ अथवा प्रदेशले चाहिँ त्यस्तो केही योजनाहरू अथवा तपाईँहरूसँग सहकार्य गरेर बनाएको छ अथवा त्यो प्रक्रियामा चाहिँ कतिको छ नि त्यो चाहिँ?
अहिलेसम्म सरकारको तर्फबाट त के पनि भएकै छैन। हामीले पनि हामीले चाहिँ हाम्रो भाषा धर्म संस्कार संस्कृतिको संरक्षण गरिनुपर्छ भनेर सरकारसँग आवाज उठाएको संस्था मार्फत धेरै भयो, तर त अब सुन्दै सुनेको छैन होइन। तर भनौँ न, जलवायु परिवर्तन नेपाल आदिवासी नासँग जलवायु साझेदारी जलवायु परिवर्तन प्रोग्रामले चाहिँ बरु माझी समुदायमा केही कार्यक्रमहरू लगेर माझीहरूमा चाहिँ केही अनुसन्धानहरू गरेर केही रिसर्च गरेर डकुमेन्टेसन गर्ने काम चाहिँ गर्नुभएको छ। त्यो एकदमै उपलब्धिमूलक छ हाम्रो लागि। त्यो चाहिँ हाम्रो भाइ पुस्तालाई पनि त्यो चाहिँ एउटा डकुमेन्ट्री बनाउनु भएको छ, त्यो रिसर्चमा केही पब्लिकेसनहरू तयार भएको छ त्यसबाट। तर सरकार तर्फबाट यस्तो चाहिँ केही पनि भएको छैन। स्वयं हामीले पनि हामी आफैले पनि त्यो गर्न सकिराखेको छैन, किनभने अब त्यो डकुमेन्टेसन गर्नलाई हामीमा अलिक पर्याप्त साथ सहयोग र कसरी गर्ने भन्ने कुरामा हामी अलिकति पछाडि नै परिराखेका छौँ हामी स्वयं पनि। तर हामीले त्यसको प्रयास चाहिँ गरिराखेका छौँ, थालनी चाहिँ भएको छ भन्छु म। तर यो अहिलेसम्म कमसेकम यो त स्थानीय तहले नै गर्नुपर्ने जिम्मेवारी हो नि त। अहिले धेरै अधिकारहरू स्थानीय तहलाई छ, तर स्थानीय तहमा यो जानकारी छैन। स्थानीय तहबाटै यो चाहिँ कति संरक्षण गर्नुपर्छ, कुन कुन समुदायको के छ भन्ने कुरा स्थानीय तहले यसलाई संरक्षण गर्नको निम्ति त कुनै योजना वार्षिक योजनाहरू बनाउनु पर्ने, नीति एउटा कुनै पोलिसीहरू बनाउनु पर्ने, समुदायसँग बसेर छलफल गरिनुपर्ने, ती कुराहरू चाहिँ गरेको छैन। तर गरिनुपर्छ भनेर हामीले जुन स्थानीय तहसँग पनि संस्थागत रूपमा परामर्श चाहिँ गरिराखेका छौँ। तर यो परिवर्तन भइरहने सरकारले गर्दाखेरि पनि यो अलिकति अगाडि बढ्न नसकेको होला भन्ने पनि लाग्छ। हेरि कोसिस गर्दैछु।
कोशी पूजा अथवा यो नदीकै पूजा पनि भन्नुभयो होइन, र यो पूजामा चाहिँ अब महिलाको भूमिका अथवा युवाको भूमिका चाहिँ के हुन्छ, र त्यो महिला अथवा युवाहरू चाहिँ यो निर्णय प्रक्रियामा चाहिँ सहभागी हुन पाउँछ अथवा यहाँले चाहिँ कसरी समेट्दै जानुभएको छ नि?
यसमा पनि सहभागी हुन्छ, किनभने पहिला चाहिँ अलि धेरै नै पहिला भनौँ न त्यति बेला चाहिँ त्यो नदी पूजा गरेको बेलामा महिला जाने चलन थिएन रहेछ होइन। अनि अरू युवा पुस्ताहरू सबै जाने, नत्र भन्दा युवा पुस्ताहरूले कसरी सिक्ने? यो पूजा चाहिँ विशेष मधेसभा भनेको चाहिँ परम्परागत प्रथागत संस्था, उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ, बाँकी सबै समुदायले गाउँघर सबै मिलेर गाउँ गाउँमा गरिने पूजा हो यो। त्यसरी भने महिलाहरूको भूमिका चाहिँ घरमा पकाउने, पाहुनापात हेर्ने, यो त एउटा पर्व हुनाले पाहुनाहरू धेरै आउने जाने सबै चिजमा महिलाहरू व्यस्त हुने भएको हुनाले त्यहाँ महिलाहरू पूजा त्यो नदी पूजा गर्न गएको चाहिँ हुन्थेन भनेर भन्नुहुन्थ्यो। हामीले एउटा विश्वासको क्रममा चाहिँ रामसाप जिल्लामा गएका थियौँ, त्यहाँका बुढापाकाहरूसँग बसेर चाहिँ सोद्धाखेरि हामी किन चाहिँ महिलाहरू चाहिँ पहिला यसरी सहभागी नहुनु, अनि त्यहाँ बलि पहिला चाहिँ अब त्यो बलि गरिएको चाहिँ पकाउने भोज गर्ने खाने कामहरू हुन्थ्यो। अहिले पनि अहिले त्यसरी भइरहेको छ, अलि चाहिँ सबै पुस्ताको त्यहाँ उपस्थित हुन्छ। त्यति बेला पहिला चाहिँ के थियो पनि भन्नुहुन्छ भने बुढापाकाहरूले त्यहाँ चाहिँ अरू जातको दाना हुँदैन थियो अरे होइन, गयो भने चाहिँ जरिमाना लिने त्यस्तो चलन रहेछ। अनि अब अहिले चाहिँ होइन, यसरी हुँदैन, यो त पर्व हो, यो चाहिँ हाम्रो पर्व, सबैले सिक्नु देख्नुपर्छ, सिक्नुपर्छ, सबैले थाहा पाउनुपर्छ भन्ने हिसाबले चाहिँ अहिले सबै अरू अरू समुदायकोहरू पनि जाने पूजा गर्ने गर्नुहुन्छ। तर मेरै बुवा पनि गौरी हुनुहुन्थ्यो, मैले सल्लाह मैले उहाँलाई सोद्धा चाहिँ के भन्नुहुन्थ्यो भने मेरो बुवा गौरु पुजारी मधे पछाडिको यदि मधे नभएको खण्डमा गौरुले पूजा गर्छ, पुजारी गौरु हुन्छ। त्यहाँ चाहिँ अब अरू समुदायहरूले चाहिँ एक दिनदेखि नै एक दिन अगाडिदेखि नै त्यो चढाउनको लागि चाहिँ सबैले घरमा त्यो पूजाको सामानहरू गौरुको घरमा ल्याएर राख्नुहुन्थ्यो अरे, अनि लगेर सबैले त्यहाँ चढाइदिनुहुन्थ्यो अरे भनेर चाहिँ भन्नुहुन्छ। जस्तो काभ्रे है पनि अब निरुवाको भनौँ न गाउँमा निरुवा काभ्रेको हुन्थ्यो अनि चितनमा खाने पछि पछाडि सरेर गएको हो हाम्रो बुवाको पालाको जुन छेत्री बाहुनहरू हुनुहुन्थ्यो उहाँहरूले पनि हामी तिम्रो बुवा पूजा लिँदाखेरि हामीले चाहिँ पूजाको सामानहरू लगेर तिम्रो बुवाको घरमा राख्ने आशीर्वाद दिनुहुन्थ्यो भक्कल हुन्थ्यो पुरा होस् भन्ने कुराहरू हुन्थ्यो भनेर भन्नुहुन्थ्यो यसरी हुन्थ्यो पहिला अब अहिले जो हुन्थ्यो सबैले त्यहीँबाट पूजा गर्नुहुन्थ्यो
यो वैदेशिक रोजगारीमा अब जाने त एउटा एकदमै चलन बढिरहेको छ हाम्रो देशमा होइन यो वैदेशिक रोजगारी र अनि बसाई सराईले चाहिँ त्यो पुस्ता हस्तान्तरण गर्नको लागि चाहिँ कतिको प्रभाव पारेको छ नि
प्रभाव परेको छ नि हजुर अब किन भन्दा माझी समुदाय वैदेशिक रोजगारमा पहिला जाने चलनै थिएन अब जब नेपालमा रोजगारीको अभाव भयो रोजगारीको समस्या भयो माझीहरू पहिला त पढे लेखेकै नहुन्थ्यो उहाँहरूले भनेको माछा मारी बेच्ने महिलाहरूले चाहिँ घाटघाटमा अब जाड बेच्ने खाजा बेच्ने हाम्रो त खाजा नै जाड अनि बेच्ने त्यो आर्थिक इन्कम आर्थिक स्रोतको चाहिँ त्यो नै थियो मुख्य गरेर खेतीपाती बाहेक अनि अब त्यो त बन्न भयो नि त अहिले त अब घाटमा कसले जाड बेचेर बस्ने अब ढुङ्गा तलाएर के सम्भव माछा मार्नु त अब टोटल राज्यपालले सबै नदीहरू कब्जा गरिसकेपछि माछा मार्नु त अब त्यसलाई हरायो तर अब कृषि प्रणाली पनि नेपालको कमजोर हुँदै गयो त्यसले गर्दाखेरि त्यसको वैकल्पिक उपाय भनेको वैदेशिक रोजगार नै हो त्यसो हुँदाखेरि युवा जति सबै विदेश जाँदाखेरि यो हस्तान्तरण कसलाई गर्ने भन्ने एउटा चुनौतीको विषय चाहिँ छ तर जे जति नेपालमा छ जे जति रहेका छौँ त्यसले त्यसमा चाहिँ यो हस्तान्तरणको एउटा संस्कृतिको समर्थनको लागि यो जनचेतनाकै रूपमा भव्य रूपमा भइरहेको छ र विदेशमा हुनेलाई पनि अब अहिले सामाजिक सञ्जाल एउटा सजिलो माध्यम छ त्यसरी चाहिँ जस्तो कतातिर पनि हुने माझीहरूले लड्डु पूजा गर्छन् वैदेशिक योजना जानेहरूले पनि एउटा सामान्य जे होस् गर्छन् गरेर हामीलाई फोटोहरू पठाउनुहुन्छ त्यसले गर्दाखेरि सामाजिक सञ्जाल मार्फत उहाँले गर्न नसके पनि यो किसिमको ज्ञान चाहिँ उहाँहरूमा एउटा सजिलो यो माध्यमबाट प्रचार गरिराखेको छ तर उहाँले एकदमै देशमा जाने अब युवाहरूले पनि यसलाई एकदमै एउटा भनौँ न ज्ञानको रूपमा चाहिँ लिइरहनु भएको र यसलाई चाहिँ दस्तावेजी गर्नुपर्छ भन्ने हिसाबले केही दुईवटा पब्लिकेसनहरू पनि छन् अब त्यो पनि एउटा अध्ययन गर्दै हुनुहुन्छ पर्याप्त रूपमा नभए पनि केही चाहिँ प्रयासहरू अब राम्रै भइरहेको छ
यो कोष पूजा अथवा यो नदी पूजा जस्तो हाम्रो यो माझी समुदायको एउटा परम्परागत चलन अथवा हाम्रो संस्कृति छ नि यो संस्कृतिलाई जोगाउन चाहिँ अहिलेको सबैभन्दा ठुलो चुनौती चाहिँ के हो नि हजुरको विचारमा
यसमा चाहिँ सबैभन्दा ठुलो चुनौती एउटा हाम्रो मौखिक परम्परा लिखित नहुने होइन मौखिक परम्परा भएको हुनाले जति पनि हाम्रा पूर्वजहरूमा जति पनि ज्ञान थियो त्यो अहिले कम हुँदै जान थाल्यो कसरी भन्दाखेरि जस्तो मानौँ त्यति बेला घाटु नाचिन् अब पूजा सकेपछि त्यही नदीमै पूजा गरेकै ठाउँमा चाहिँ एउटा घाटु नाच पनि भन्छ त्यसलाई मारुनी नाच पनि भन्छ नाचिन्थ्यो अनि त्यसमा गाउने गीतहरू त्यही सम्बन्धी नदी सम्बन्धी हुन्थ्यो होइन पूजाको विशेष परम्परागत सम्बन्धी नै त्यो गीतहरू हुन्थ्यो भने अहिले के गर्छन् त भन्दाखेरि यो प्रचारको लागि पनि यो गर्नको आवश्यकता छ अनि त्यसै चाहिँ स्टेज बनाएर राजनीति दलका नेताहरूलाई ल्याएर भाषण गरेर उफर बजाएर अब अरू अरू गीतमा नाचिन्छ हेर्नु त्यसो हुँदाखेरि जुन मौलिक परम्परा थियो त्यो त अब चुनौतीको विषय रह्यो नि त त्यो त्यहाँ मादलको ताल त्यहाँ गाउने मारुनीको ताल अबको युवाहरूले सिक्न एकदम जरुरी छ त्यति बेलाको जुन त्यो गीतहरू छ त्यो सङ्कलन गरेर दस्तावेज गरेर त्यसलाई रेकर्ड गरेर राख्नुपर्ने एकदमै जरुरी छ यो चाहिँ गर्नुपर्छ हामी संस्था मार्फतै पनि अब यसलाई अध्ययन गरेर बुढापाकाहरूसँग बसेर यसलाई हामी अब कुनै युट्युब मार्फत अब अहिले सामाजिक सञ्जाल सजिलो छ हामी पनि दस्तावेज गर्नुपर्छ भन्ने प्रयासमा हामी जुटिराखेका छौँ यो चुनौतीको विषय एउटा भयो अर्को कुरो हामीलाई समस्या नै लडिएको छ हेर्नुहोस् किनकि अब मानु एउटा लडीमा हाइड्रो पावर गयो रामछापको सुनकोसीमा हाइड्रो पावर गयो त्यहाँ अब त्यत्रो प्रोजेक्ट बसिसक्यो लडी सबै घेरिसक्यो अब केही समय पछाडि त्यहाँ पूजा गर्ने ठाउँ हुँदैन त्यहाँ अब सुरक्षा गर्ने घेरिराखेको हुन्छ अनि त्यहाँ जान त पाइँदैन पूजा गर्ने ठाउँ हुँदैन हजुर सु इन्द्रावतीको पानी सबै काठमाडौँ ल्यायो त्यहाँको पानी सबै सुकिसकेको छ हेर्नु अब अलिकति पानी छोडे आउँछ हेर्नसम्म त्यो पनि हुँदैन अब अहिले पूजा गर्नेसम्मको पानी चाहिँ छ भनेपछि नदी नै हामीलाई एउटा नदी नै हाम्रो समस्याको रूपमा त्यहाँ पानी नहुनु, त्यहाँ जान नपाउनु, अब खुन तार्न पाइएन, माछा मार्नु पाइएन, त्यो आफ्नो ठाउँमा छ। तर हाम्रो त यो लक्ष्मी पूजाको मात्र होइन त, हाम्रो त संस्कार एउटा मृत्यु संस्कार जुन छ नि, त्यो हाम्रो मृत्यु भएदेखिको अन्तिम विदाईसम्म नर्मली लदी नै चाहिन्छ। हाम्रो सबै कार्य त्यहाँ नै हुन्छ, मृत्यु कार्य पनि। लदी पूजाको कुरा हुँदा चाहिँ मैले अर्को संस्कार पनि जोडेँ, मृत्यु संस्कार। लदी नभई हुँदैन, हामी 10 दिनसम्म जुन पहिलो कार्य गर्छौँ, मृत्यु भएको 10 दिनसम्म दिनदिनै त्यो लदी मल चढाउनु पर्छ, खोलामै जानुपर्छ, त्यहाँको ताजा माछा मारेर ल्याएर दिनदिनै चढाउनु पर्छ। अब त्यो छैन, त्यो पानी सुकिसक्यो। अनि बगौँनी हाम्रो 16 श्राद्ध अथवा दसैँमा हुन्छ, हाम्रो अन्तिम तिथिकारी त्यहीँ डुबेर बगाउनु पर्ने हुन्छ। अब त्यो नदीमा त डुब्ने कुरा के भयो, त्यहाँ अब होइन पानी नै सुकिसक्यो भनेपछि डुब्ने कुरा त भएन। हाम्रो जुन त्यो बगाउने एउटा खलो हुन्छ, त्यो बगाउने पर्याप्त पानी चाहिन्छ, त्यो बगाउने पानी नै हुँदैन भनेपछि हाम्रो यो पर्व मात्रै होइन मृत्यु संस्कारलाई पनि यसले एकदमै ठुलो असर पारिसकेको छ। यसैले पनि माझीहरू चाहिँ अहिले यो अवस्थालाई चाहिँ हाम्रो सबै पहिचानहरू नै भयो भनेर एउटा चिन्ताको लिएर माझीहरू अझै अब सोचिराखेका छन् भन्नु पर्यो।
युवालाई त्यस्तै गरेर महिलालाई चाहिँ यो जैविक विविधता संरक्षणमा जोड्नको लागि चाहिँ यहाँको संस्थाले चाहिँ कस्तो खालके पहलहरू चाहिँ गरिरहनु भएको छ नि?
अब संस्थाले खास गरी जैविक विविधता संरक्षणको लागि चाहिँ अब हामीले अब बढी अलिक काम त अब एमएफएमले गरिराख्नु भएको छ, नेपाल आदिवासी जनजाति महासङ्घ, जलवायु परिवर्तन साझेदारी प्रोग्राम, उहाँले अहिले सिन्धुपाल्चोक जिल्लामा धेरै राम्रो काम गर्नुभएको छ। यो चाहिँ त्यहाँ अब एक दिन गयो ट्रेनिङ दियो, दुई दिन गयो ट्रेनिङ दियो, उहाँलाई केही पनि त दिमागमा बस्दैन। यस्तो काम त कति गरी गऱ्यो हामी संस्थागत रूपमा होइन। अहिले एक्चुली त्यहाँ जुन एउटा सिन्धुपाल्चोक जिल्लामा माझी गाउँमा मात्रै होइन, तामाङ गाउँमा पनि गर्नुभएको छ, अरूहरूमा पनि गर्नुभएको छ। यो चाहिँ प्रत्यक्ष म आफै संलग्न पनि भएको छु, त्यो राम्रो डकुमेन्टेसन गर्नुभएको छ, त्यो एउटा राम्रो कुरा भयो। यस्तै हामीले चाहिँ अरू अरू जहाँ माझीहरूको एउटा घरमा बस्ती छ त्यो ठाउँमा चाहिँ अरू अरू माझीहरूमा पनि यो गर्नुपर्छ भन्ने एकदम मलाई त्यो मनमा लागिराखेको छ। अब भनेर मात्रै प्रोग्राम गर्न त गाह्रो छ होइन, त्यहाँ सिन्धुपाल्चोकमा चाहिँ मैले अघि पनि भने फेरि पनि धेरै डकुमेन्टेसन पनि भएको छ, रिसर्च भएको छ, एउटा चाहिँ भिडियो पनि 15 मिनटको भिडियोले हेर्नु त्यसले त्यहाँको छलम्बर बनाएको छ है, त्यो ठाउँको एउटा ठाउँमा चाहिँ त्यो छलम्बर सबै बुझिने त्यति राम्रो छ, त्यस्तो खालको सबै ठाउँ बनाउनु पर्छ भन्ने कोसिस छ। अब हेरौँ माझी समुदायको मात्रै एकल प्रयासले पनि यो हुँदो रहेनछ भन्ने कुराहरूलाई, किनभने हामीसँग स्रोत साधन पनि छैन र त्यति धेरै हामीसँग बौद्धिक ज्ञान भए तापनि फेरि हामीले गएर भन्दाखेरि माझी समुदायले कतिको सुन्छ र त्यो विश्वास गर्छ भन्ने पनि छ क्या। अहिले कतिपय हाम्रो समुदायमा अहिले पनि यस्तो हुन्छ र भनेर नपचाउने अवस्था पनि छ, त्यसलाई नपचाउने अवस्थालाई कसरी हामीले प्रमाणित गरेर देखाउने त भनेर कसरी बुझाउने त भन्दाखेरि हाम्रो डकुमेन्टेसन नै बलियो रहेछ भन्ने कुरा। अब चाहिँ यो पढे लेखेका योहरू मात्रै होइन, गाउँघरमा त नपढेको हाम्रो मानिस उहाँहरूसँग धेरै ज्ञान रहेछ कि, अहिले त्यो अनुभवमा ती ज्ञानहरूले हामीले कसरी प्रिजर्भ गर्ने भन्ने कुरामा चाहिँ हामी एकदमै लाग्नुपर्छ भन्ने छ, हामी सबैमा त्यो छ। हामीलाई चाहिँ अलिकति साथ सहयोगको अभाव भइरहेको छ यसमा चाहिँ, तर गरेको कुराहरू पनि सक्सेस भइरहेको छैन। जनचेतनाको रूपमा चाहिँ हाम्रो यो है भन्ने छ, तर जति हुनुपर्ने त्यो भएको छैन।
हस्, यहाँले चाहिँ व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
हजुर, हजुरहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद, यो सुनेर राख्नु सुनिराख्नु भएको सम्पूर्ण आम समुदायहरूमा पनि धेरै धेरै धन्यवाद। हाम्रो यो नदी पर्वको सबैमा शुभकामना व्यक्त गर्दै म पनि आफ्नो घर नै अन्त्य गर्न चाहन्छु। धन्यवाद।
सुन्नुभयो माझी उत्थान सङ्घ केन्द्रीय अध्यक्ष चिनीमाया माझीसँगको कुराकानी। तपाईँ अहिले सुन्नुहुन्छ कार्यक्रम साइनो, रेडियो कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने कार्यक्रममा पालो भएको छ माझी समुदायका अगुवा महिला तथा युवाको विचार सुन्ने। आज हामीले उहाँहरूसँग जैविक विविधता संरक्षणमा कोशी पूजाको महत्व, महिला र युवाको भूमिका बारे विचार संकलन गरेका छौँ। सुनौ उहाँहरूको विचार।
नमस्कार, म मन्जुमा छु, नेपाल माझी जनसमितिमा कार्यकारीमा छ कि। विशेष गरी यो हाम्रो लती पूजा चाहिँ, लती पूजा अर्थात् कोशी पूजा चाहिँ अहिले पहिला चाहिँ हाम्रो यता रारेछाप सिन्धुपाल्चोकतिर मात्रै मनाइन्थ्यो, सब भोटाङ साइड। अनि अहिले चाहिँ लगभग धेरैवटा जिल्लामा, 68 जिल्लामा माझीको बसोबास छ, त्यसमध्ये पनि धेरै जिल्लामा चाहिँ कोशी पूजा यो लती पूजा मनाइन्छ। पहिला चाहिँ हाम्रो यो वैशाख र फागुनमा मनाइन्थ्यो भने अहिले चाहिँ लगभग एक वर्ष मनाउनु पर्छ भनेर हामी देशभरि नै एकै दिन जो प्रत्येक हुँदैन हाम्रो फागुनको पहिलो मङ्गलबार हुन्छ। यसमा चाहिँ हामीले विशेष गरेर चौकी पूजा कुनै पहिला चाहिँ यो जैविक विविधता आउँदाखेरि चाहिँ हामीले ढुङ्गाहरू चलाउँदाखेरि चाहिँ हामीले कोही बर्खाको भेलमा पनि चलाउनु पर्ने हुन्थ्यो। जस्तो सबै भनौँ न असोजको भदौ असोजको भेलमा पनि चलाउँदाखेरि चाहिँ यो नदीले कुनै पनि जनधनको क्षति नहोस् भनेर पुकार्ने एउटा भनौँ न उसलाई चाहिँ हामीले पूजा गर्ने हाम्रो चाहिँ वर्षभरि हामीले कमाउनु पर्ने त्यही हामीले पेट नै तार्नु पर्ने जीविको पाचन गर्नुपर्ने त्यो नदीले चाहिँ कसै पनि जनधनको क्षति नहोस् भनेर पूजा गरिन्थ्यो। अहिले त्यसमा चाहिँ पहिला महिलाहरू जानु हुन्थ्यो पूजामा चाहिँ महिलाहरूको त्यसमा केही भूमिकाहरू थिएन भने अहिले आएर चाहिँ महिलाहरू पनि यसको समस्या लाग्नुपर्छ यो चाहिँ हाम्रो संस्कार पनि हो हामीले जगेरा गर्नुपर्छ भन्ने हिसाबले चाहिँ महिलाहरू पनि सबैजना सक्ने रूपमा अहिले आफ्नो पोसाकमा नै सजिएर जानुहुन्छ। सबैजना महिला पुरुष सबैजना मिलेर पूजा गर्नुहुन्छ। बाँकी त अब जैविक विविधता रूपमा महिलाहरूको ठुलो भूमिका छ भनौँ। अब कस्तो त्यति धेरै विविधताहरू आउँछ महिलाहरू नै हुन्छ म बस्ने सबै हरेक कुरामा चाहिँ झेल्नु पर्ने जैविक विविधताको पनि झल्नु पर्ने चाहिँ महिलाहरूले नै हो।
मेरो नाम पूर्ण बहादुर माझी रामेछाप जिल्ला खाडादेवी गाउँपालिका वडा नम्बर 7 विशेष कोसी पूजा हामीले यसरी गर्थ्यौँ कि हामीले खोला नाला लाइट पूजा यस्तो थियो कि हामीले लाठी लाग्यो गोडा लाग्यो भनेर फेमा पूजा गरेर गर्नुहुन्छ। फेमा पूजा पनि यस्तो हुन्छ कि अब हाम्रो त्यो हिजो अस्ति बाउबाजेले गर्नुहुन्थ्यो भने त्यो रामहरू एनकान खोला नाला तर्दा वा भगवान् त त्यतिकै पनि तर्न सक्छ किन झार पार्ने भन्ने खालको कुराहरू छन्। अब माझी भाइहरूले कति कुराहरू त बिर्सि पनि सकेका छन् होइन, कति कुराहरू त अहिले जगाएमा भइरहेको छ चौरा पर्सालदेखि अलिक त एकदमै र दाजुभाइ सबै मिलेर गरिरहेको छौँ। अब 77 जिल्लामा कोसी पूजा लगाउने भन्ने माझीको यो महान चाड भनेर महान चाड चाहिँ हामीले जुन पत्र पत्रिकामा पनि धेरै कुराहरू कोसी पूजा गऱ्यौँ। अब मन्त्रालय भए पनि त्यो भएको छैन। माझीको पनि एउटा पर्व छ है भनेर फागुन 23 मङ्गलबारका दिन हुने कुराहरूलाई अहिले भाइ बहिनी दाजुभाइ सबै मिलेर अगाडि चाहिँ बढिरहेको छौँ। भूमिका पनि धेरै छ। अब खोला नाला भनेको हिजो आकाशे पुल बन्नुभन्दा अगाडि त्यो खोला नाला पार्ने माझीले त घाट पूजा अथवा लड्डी पूजा भनेर किनभने चाहिँ अब हाम्रो महान त दसैँ जत्तिकै हो हाम्रो मान्छे। अब सबै कुराहरू माझी दाजुभाइ विकासको विरोधी त होइन नि, मेन कुरा घाट पारिरहेको ठाउँमा घाट नै चाहियो भनेर माझीले भनेको छैन नि। त्यसको लागि कुनै संरचनाहरू राम्रो बनाइदियोस् भगवान् सरकारले त्यति ध्यान दिनुभयो भने आनन्द हुन्छ र गाउँका मान्छेले उपयोग मान्थे त्यो धर्मशाला जस्तो हुन्थ्यो एउटा पूजा गर्ने ठाउँ बन्थ्यो भन्ने खालको कुराहरू हाम्रो माग हो। अनिखेर पत्र मिडियालाई भनेर हाम्रो क्यालेन्डरमा हामीलाई दिँदै चाहिँदैन हरियो उसले भए पनि खाइदियोस् भन्ने खालको कुराहरू चाहिँ हामीले धेरै अगाडि बढिरहेको छ र
देशभरि रहनुभएका र विदेशमा रहनुभएका माझी लगायत सम्पूर्ण समुदायमा सर्वप्रथम त म सेवा ढोक भन्न चाहन्छु र यो लदी पूजाको सु अवसरमा सबैलाई चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु। म बविन्द्र लाल माझी नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिको महासचिव। अहिले हाम्रो माझी समुदायको चाहिँ मौलिक पर्व र यो महान पर्व पनि हो लदी पूजा र यसलाई कोसी पूजा पनि भनिन्छ। यो प्रत्येक वर्षको फागुनको पहिलो मङ्गलबारको दिन मनाइन्छ र यसको प्रमुख विशेषता भनेको लदीको कोसीको अथवा पानीको पूजा गर्ने अर्थमा बुझिन्छ। हामीले पानी भन्नु बित्तिकै यो प्रकृतिको अनुपम एउटा उपहार हो। हामी सबै माझी समुदाय लगायत धेरै जीव जन्तु यो पृथ्वीमा अवस्थित छ जीवित छन् तिनीहरूलाई पानी बिना बाँच्न सक्दैन। झन् माझी समुदायको कुरा गर्ने हो भने हामीहरू उठेदेखि प्रत्येक दिनमा पानीसँग नै हाम्रो अत्यन्त नजिकको भविष्यता रहन्छ। पानीमा नै हामी पहिले ती परम्परागत हिसाबले डुङ्गा चलाउने, पानीमा नै हामीले माछा मार्ने, पानीबाटै कृषि उत्पादनहरू सिँचित गरेर चाहिँ उत्पादन हुने यो महत्त्वपूर्ण भएकोले र यसलाई हामीले पानीको पूजा गर्छौँ र यसलाई हामी लदी पूजा र कोसी पूजा पनि भन्छौँ। वास्तवमा हामीले यो प्रकृतिबाट जे पायौँ त्यसमा यो पानीको चाहिँ लदीको चाहिँ पूजा गर्नको महत्त्व के छ भने हामीले योसँग हाम्रो दैनिकी जोडिएको हुनाले कुनै पनि बेला यो पानीबाट हामीलाई चाहिँ पानीलाई पूजा गरेपछि अथवा नदीलाई पूजा गरेपछि सबै हाम्रा कामहरू चाहिँ शुभ रहोस्, सबै कामहरू हाम्रो सफलता होस्, हामीलाई कुनै पनि हानि नहोस्, हाम्रो बोट बिरुवाहरू हाम्रो अन्नबालीमा पनि कुनै हानि नोक्सानी नहोस्, हामी खोलामा जाँदा नदीमा जाँदा पनि कुनै यसले हानि नोक्सानी नगरोस्, यो देशमा रहने सबै जात जाति भाषा भाषीहरू जति छन् सबैलाई चाहिँ सरकारले समान रूपमा हेर्नु पर्नेमा हाम्रो नदी पूजालाई चाहिँ सङ्घीय सरकारले अलिक कम महत्व दिएको भन्ने हामीलाई आभास भएको छ। तथापि पनि बागमती प्रदेशमा माझी समुदायको लागि मात्रै भए पनि नदी पूजाको अवसरमा माझी समुदायलाई बिदा दिने गरेको छ। धेरैवटा स्थानीय तहले पनि यो नदी पूजाको अवसरमा सार्वजनिक बिदा नै दिने गरेको छ र अहिले यसको महत्व दिनानुदिन बढ्दै रहेको मैले यहाँलाई जानकारी गराएँ।
यिनै विचारसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्साङ 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनसँगै म मिना बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्कार।